नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल मंगसिर 20 गते बिहिबार, मार्ग शुक्ल चतुर्थी, 5 डिसेम्बर सन् 2024, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने सबैजसो पत्र पत्रिकाहरूले बीआरआई सम्झौतामा हस्ताक्षर भएको प्रसंगलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। बीआरआई सम्झौतामा हस्ताक्षर, चीनका राष्ट्रपति सीको वैश्विक साझेदारी पथमा नेपाल प्रवेश शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा पहिलो खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अर्को ऐतिहासिक भएको छ। अघिल्लो पटक नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित अवस्थामा पुर्याउने सम्झौता गर्नुभएका प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणमा बहुचर्चित चिनिया महत्वाकांक्षी साझा विश्व र साझेदारीमा विकासको अवधारणा बीआरआई फ्रेमवर्कमा द्विदेशीय प्रतिबद्धता भएको छ। यसले नेपाललाई भूजडित बनाउन थप योगदान पुर्याउनेछ। भ्रमणका अवसरमा नेपाली राजदूतावासले बुधबार आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री स्वयंले भ्रमण ऐतिहासिक भएको बताउनुभयो। यसअघि नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सहकार्य फ्रेमवर्कमा बुधबार हस्ताक्षर भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीचको विकास साझेदारीको कार्यान्वयनलाई गति दिने उद्देश्यका साथ फ्रेमवर्कमा हस्ताक्षर भएको हो। चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजना शीर्षकलाई नेपाली नेतृत्वको गठित नेपालको कार्यदलले बीआरआई फ्रेमवर्क राख्ने प्रस्तावसहित विविध सुधारलाई चीनले स्वीकार गर्दै त्यसमा केही संशोधनसहित दुई देशबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बीआरआई सहकार्य फ्रेमवर्कको आपसी सम्झौतामा नेपालका तर्फबाट मन्त्रालयका कार्यवाहक सचिव अमृत बहादुर राई र चीनका तर्फबाट चाइना नेशनल डेभलपमेन्ट रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुसेले हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय हस्ताक्षरसँगै अब बीआरआई परियोजनाहरू व्यवस्थित रूपमा कार्यान्वयनमा जाने बाटो खोलेको छ। यसअघि शीर्षकमा सहमति भए पनि नेपालले परियोजना सञ्चालन गर्दा ऋण नलिने अडान सहितको संशोधन प्रस्ताव गरिएकोमा चीन सरकारले अनुदान ग्रान्ट शब्द सिधै राख्न नमानेकोले मंगलबार हुने भनिएको हस्ताक्षर रोकिएको थियो। ग्रान्ट फाइनान्सिङ कोअपरेशन मोडालिटी अर्थात अनुदानमा आधारित सहकार्यको मोडालिटी भन्ने शब्दावलीलाई परिवर्तन गर्दै चीनले एण्ड असिस्टेन्ट फाइनान्सिङ कोअपरेशन अर्थात सहयोगमा आधारित सहकार्य शब्दावली चयन गरेपछि थप छलफलको माहौल बनेको थियो। यो विषयमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा, चीन पुग्नुभएका कार्यदलका सदस्यद्वय विष्णु रिमाल तथा डाक्टर युवराज खतिवडाले चीनका उच्च अधिकारीहरूसँग परामर्श गर्नुभएको जनाइएको छ। प्रश्न मोडालिटी नहुँदा कुन परियोजना बीआरआई अन्तर्गतको हो र कुन अन्य सहयोग मार्फत हो भन्ने अन्यल थियो। अब आइन्दा यसै फ्रेमवर्क अन्तर्गत समावेश गरिएका परियोजनालाई बीआरआई अन्तर्गतको साझेदारीमा गर्न पनि दुई देशका साझेदार निकायलाई थप सहज भएको छ। नेपालले प्रधानमन्त्री केपी ओलीकै कार्यकालमा सन् 2017 बीआरआई इनिसिएटिभ साझेदारी हुन सहमति जनाउँदै चीनसँग सम्झौता गरेको थियो। बीआरआई सम्झौतामा हस्ताक्षर शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। नेपालको राजनीतिक रूपान्तरण अनुपम शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति सम्बन्धी यो खबर लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक रूपान्तरणको यात्रा विश्व इतिहासमा एउटा अनुपम उदाहरण रहेको बताउनु भएको छ। छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले हिजो पेकिङ विश्वविद्यालयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपालको राजनैतिक रूपान्तरण विश्वभरका धेरै आन्दोलनभन्दा फरक रहेको औल्याउँदै त्यो आन्दोलनले सबै राजनैतिक दललाई एकताबद्ध गर्न केन्द्रित बनेको प्रश्न पार्नुभयो। विगतको स्मरण गर्दै उहाँले 2007 सालमा राणा शासनको अन्त्यसँगै नेपालमा प्रजातन्त्रको शुरूआत भएको बताउनुभयो। त्यसपछिको पञ्चायती शासन, 2046 प्रजातान्त्रिक आन्दोलन हुँदै 2063 पछि लोकतान्त्रिक युगमा प्रवेश गरेको उहाँले बताउनुभयो। नेपालको राजनैतिक रूपान्तरण अनुपम शीर्षकको यो खबर गोर्खापत्रबाट लिएका हौं। आजको कान्तिपुर दैनिकले पनि सहुलियतपूर्ण ऋणको बाटो खुला राखी बीआरआईमा हस्ताक्षर शीर्षकको खबरलाई अग्रपृष्ठमा पहिलो खबर प्रकाशित गरेको छ। प्राधिकरणमा निगरानी गर्न ऊर्जा मन्त्रीको कार्यकक्ष शीर्षकको खबर कान्तिपुरको अग्रपृष्ठबाट लिँदैछौ। प्राधिकरणले जारी गरेका बिलमाथि छानबिन गर्न सरकारले बनाएको समितिको वैधानिकतामाथि नै कार्यकारी निर्देशक कुलमान घिसिङले प्रश्न उठाएपछि ऊर्जा मन्त्री दीपक खड्काले प्राधिकरणमै आफ्नो कार्यालय स्थापना गरेर निगरानी र नियन्त्रण बढ़ाउन थाल्नु भएको छ। नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा बुधबार नौलो दृश्य देखियो। बाढ़ीले क्षति पुर्याएको तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणमा गएकाले कार्यकारी निर्देशक घिसिङको कार्यकक्ष सुनसान थियो, तर माथिल्लो तलामा चहल पहल भइरहेको थियो। ऊर्जा मन्त्री दीपक खड्का प्राधिकरण पुग्नु भएको थियो निरीक्षण वा अनुगमनका लागि होइन, आफ्नै नवनिर्मित कार्यालयमा हाजिर हुन। हो, विद्युत प्राधिकरणको इतिहासमा पहिलो पटक पदेन अध्यक्षका लागि पनि कार्यालय स्थापना गरिएको छ। खड्का पहिलो दिन बुधबार प्राधिकरण गएर कुर्सीमा बस्नुभयो। मन्त्रीलाई प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालले स्वागत गर्नुभयो। उक्त समारोहमा ऊर्जा सचिव सुरेश आचार्य र मन्त्रालयका ऊर्जा विज्ञ प्रबल अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो। प्राधिकरणका प्रशासन निर्देशनालयका उप कार्यकारी निर्देशक तुलराम गिरीको कार्यकक्ष र सचिवालय हटाएर मन्त्री खड्काको कार्यकक्ष बनाइएको हो। पदेन अध्यक्ष खड्काका नेम प्लेट राख्नेदेखि रंग रोगन गरेर कार्यकक्ष सिंगार्ने काम रातारात भएका हुन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। र छोटो कुराकानी पनि अध्यक्ष भएपछि कार्यालय खोल्नु कुन नौलो कुरा भयो मन्त्री खड्का शीर्षकमा कान्तिपुरमै प्रकाशित छ। प्राधिकरणमा निगरानी गर्न ऊर्जा मन्त्रीको कार्यकक्ष शीर्षकको यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। आजको नागरिक दैनिकले पनि बीआरआईमा नेपाललाई ऋण दिन पनि स्वीकार्य शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। नागरिकबाट जलवायु परिवर्तनले विदेशी किसान शीर्षकको खबर अग्रपृष्ठबाट लिँदैछौ। नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू कृषि छोडेर वैदेशिक रोजगारीमा धकेलिएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तनका कारण कृषि उत्पादन घटेको, लागत मूल्य बढ़ेको, बालीमा रोग किराको संक्रमण बढ़ेको, बेमौसमी वर्षा एवं हावाहुरी तथा असिनाले बालीमा पुर्याउने क्षतिका कारण किसानले आफ्नो पेशा छाड्ने क्रम बढ़ेको अध्ययनले औल्याएको छ। नेपाल, भारत, चीन र बंगलादेशमा पहिलो पटक एकसाथ गरिएको उक्त अध्ययन अनुसार किसान श्रमिकका रूपमा विदेशीदा जमीन बाँझिँदै गएको र खाद्य सुरक्षामा असन्तुलन सृजना भएको छ। दक्षिण एसियाको विविध सामाजिक, सांस्कृतिक तथा भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घर परिवारको अनुकूलन क्षमताको मूल्याङ्कन शीर्षकमा गरिएको तीन वर्षे अध्ययन प्रतिवेदनले यो क्षेत्रमा तापक्रम र वर्षाको ढाँचामा परिवर्तन भएको, बाढ़ी पहिरो तथा खडेरी जस्ता मौसमी घटनाको आवृत्तिले नेपालमा कृषि उत्पादकत्वमा असर गरिरहेको औल्याएको छ। बढ़दो खडेरी र मनसून ढिलाइका कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बिउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर पारेको छ र उत्पादकत्व घटेको छ, हिजो सार्वजनिक उक्त प्रतिवेदनमा लेखिएको छ। यसैगरी भारत र बंगलादेशमा बाढ़ी र डुबानका घटना बढ़ेको, नदी कटानका कारण ठूलो संख्यामा घर परिवार विस्थापित भएको र खेतीयोग्य जमीनको नाश भएको पाइएको छ। बंगलादेशमा हिउँदमा नदीको गहिराई कम हुन थालेको र नदी बीचमा बालुवाका टापुहरूको उत्पत्ति हुँदा माछाको वासस्थानमा नकारात्मक असर परेको पनि पाइएको छ। जलवायु परिवर्तनले विदेशी किसान प्रतिवेदन शीर्षकको यो खबर नागरिक दैनिकबाट लिएका हौं। नागरिक दैनिकमै भूटानी राजा आउँदै शीर्षकको खबर प्रकाशित छ। अग्रपृष्ठमा भूटानका राजा जिग्मे खेसर नामयाल र रानी जेत्सुन पेमा बाङचुङ शुक्रबार नेपाल भ्रमणमा आउनुहुने भएको छ। स्रोतका अनुसार शाही दम्पति भारतको भ्रमण सकेर केही घण्टाका लागि काठमाडौँ आउनुहुनेछ। राजा जिग्मे र रानी जेत्सुनले बिहिबार र शुक्रबार भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्तापछि शुक्रबार बिहान 9:30 साई दम्पति काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको बताइएको छ। सोही दिन नै उनीहरू भूटान प्रस्थान गर्ने पनि बताइएको छ। भूटानी राजा आउँदै शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकले शिक्षा नीति बनाउँदै कांग्रेस शीर्षकको खबर प्रकाशित गरेको छ। अग्रपृष्ठमा शिक्षाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा विकसित भएका पछिल्ला घटनाक्रम र प्रणालीलाई समेत समेट्दै नेपाली कांग्रेसले छुट्टै शिक्षा नीति निर्माण गर्ने भएको छ। प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षा प्रणालीको समयानुकूल सुधार र त्यसका लागि आवश्यक पर्ने राष्ट्रिय नीति निर्माणमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले शिक्षा नीति बनाउन लागि उक्त पार्टीले जनाएको छ। अहिले सबैजसो पार्टीमा एउटै शिक्षा नीति नहुँदा नेतापक्ष फरक फरक धारणा सार्वजनिक हुने र त्यसले शिक्षामा समयानुकूल परिवर्तनको पाटो समेत अलमलमा पार्ने गरेको दृष्टान्तलाई अध्ययन गरेर शिक्षा नीति बनाउन लागि कांग्रेसका शिक्षा विभागका प्रमुख नयन सिंह महरले बताउनुभयो। शिक्षा नीति निर्माणका लागि उक्त विभागले पूर्व प्राथमिक तह, विद्यालय तह, प्राविधिक तथा व्यावसायिक शिक्षा र विद्यालय शिक्षासँग सम्बन्धित सवाललाई लक्षित गरेर समूहगत छलफल तथा बहस सञ्चालन गरिरहेको छ। शिक्षा नीति बनाउँदै कांग्रेस शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोष दैनिकले 10 वर्षमा बीआरआई सम्झौता 10 परियोजनामा लगानी शीर्षकको खबरलाई पहिलो खबर बनाएको छ। अन्नपूर्ण पोषको अग्रपृष्ठबाट बाल बालिकाका किताबमा जनयुद्धका सामग्री शीर्षकको खबर लिँदैछौ। गोर्खाको अजिरकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्य पुस्तकमा तत्कालीन माओवादीको सशस्त्र जनयुद्धका पाठ्यवस्तु समावेश गरेको छ। कक्षा 5 को पाठ्यपुस्तकको पाठ 16 माओवादी जनयुद्ध सम्बन्धी विषयवस्तु समावेश गरिएको हो। आजिरकोट सेरोफेरो नाम राखेर छापिएको सो पुस्तकको पेज नम्बर 45 सामाजिक चेतना विषय क्षेत्र अन्तर्गत जनयुद्ध र गणतान्त्रिक नेपाल शीर्षक राखिएको छ। सो पाठमा प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्य संस्था स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढ़ौं, विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दाबाद लगायतका नारा लेखिएका छन्। त्यस्तै सो पाठको शुरूमै जनता नै इतिहासका निर्माता हुन् माओ भनेर माओ त्से तुङको भनाई उल्लेख गरिएको छ। यस्तै जनमुक्ति सेनाका तस्वीरहरू पनि राखिएका छन् बाल बालिकाका किताबमा जनयुद्धका सामग्री शीर्षकको यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नयाँ पत्रिका दैनिकमा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। नयाँ पत्रिकाकै अग्रपृष्ठबाट ज्येष्ठ नागरिकलाई अब कैद सजायमा छूट शीर्षकको खबर लिँदैछौ। ज्येष्ठ नागरिकले अब जरिवाना बापत बस्नुपर्ने कैदमा छूट पाउने भएका छन्। सर्वोच्च अदालतले जरिवाना बापत बस्नुपर्ने कैदमा छूट दिनुपर्ने फैसला गरेपछि उनीहरूले यस्तो सुविधा पाउने भएका हुन्। यसअघि जिल्ला र उच्च अदालतले यसबारे संकुचित व्याख्या गरेको सर्वोच्चको ठहर छ। 80 वर्षीय इन्दुकान्त शर्मा अधिकारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चको संयुक्त इजलासले ज्येष्ठ नागरिकलाई कैदमा पाउने छूटबारे व्याख्या गरेको हो। 6 कार्तिकमा भएको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा ज्येष्ठ नागरिकले कैदमा पाउने सुविधाको विस्तृत व्याख्या छ। न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले संयुक्त राज्य अमेरिका तथा भारतका मुद्दाहरूमा भएका फैसला समेत अध्ययन गरी ज्येष्ठ नागरिकलाई निश्चित उमेरपछि कैदमा छूट दिनुपर्ने फैसला गरेको हो। सर्वोच्चको पूर्ण पाठमा जिल्ला र उच्च अदालतबाट आएको व्याख्या संवैधानिक र कानूनी व्यवस्था अनुकूल नरहेको समेत उल्लेख छ। ज्येष्ठ नागरिकलाई अब कैद सजायमा छूट शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नेपाल समाचार पत्र दैनिकले पनि बीआरआई फ्रेमवर्कमा हस्ताक्षर शीर्षकको खबरलाई पहिलो खबर बनाएको छ। नेपाल समाचार पत्रबाट छाया सेन्टर विवाद अन्तिम चरणमा सर्वोच्चमा लगातार सुनवाई शीर्षकको खबर लिँदैछौ। ऐतिहासिक कमल पोखरीको जग्गा मासेर बनाइएको छायादेवी सेन्टरको विवाद सम्बन्धी मुद्दाको फैसलाको निरूपण यही साता हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश शारदा सुवेदी र न्यायाधीश टेक प्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दाको फैसला यही मंगसिर 24 गते हुने भएको हो। गत कार्तिक 7 गतेबाट सो मुद्दामा निरन्तर सुनवाई भइरहेको छ। गत सोमबार दुवै पक्षले लिखित बहस नोट पेश गरेका थिए। काठमाण्डुको ठमेल स्थित कमल पोखरी छायादेवी कम्प्लेक्स सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनु पर्ने माग गर्दै सर्वोच्चमा 40 पेशीबाट निरन्तर सुनवाई शुरू भएको हो। छाया सेन्टर विवाद अन्तिम चरणमा सर्वोच्चमा लगातार सुनवाई शीर्षकको यो खबर नेपाल समाचार पत्रको अग्र पृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट रासोपा कार्यकर्ताले कुटे संचारकर्मी, झडपमा प्रहरी प्रदर्शनकारी घाइते शीर्षकको खबर लिँदैछौ। सहारा चितवन सहकारीको बचत अपचलनमा पूर्व गृहमन्त्री रवि लामिछानेसँग चितवन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुधबार बयान लिइरहँदा प्रदर्शनमा उत्रेका रासोपाका कार्यकर्ताले संचारकर्मीलाई कुटपिट गरेका छन्। रासोपा कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप पनि भएको छ। चितवन दुईका सांसद समेत रहनुभएका रासोपा सभापति लामिछानेसँग बयान चलिरहँदा जिल्लाका विभिन्न ठाउँबाट आएका नेता, कार्यकर्ता तथा समर्थकले भरतपुरमा प्रदर्शन गरेका थिए। विरोध प्रदर्शन र झडपको स्थलगत समाचार प्रत्यक्ष प्रसारण गरिरहेका बेला संचारकर्मी सन्तोष देउजामाथि रासोपा कार्यकर्ताले आक्रमण गरेका थिए। उनलाई रासोपा कार्यकर्ताले मुक्का प्रहार गर्दै लखेटेको नेपाल पत्रकार महासंघले जनाएको छ। दौडिएर अस्पताल रोडको एक घरमा शरण लिएका देउजालाई भेट्न गएका नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाश गेवाली र नेपाल प्रेस अनलाइनमा आबद्ध पत्रकार प्रतिमा सिलवाललाई समेत प्रदर्शनकारीले दुर्व्यवहार गरेको महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले बताउनुभयो। रासोपा कार्यकर्ताले कुटे संचारकर्मी शीर्षकको यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। चितवनमा बयान सकियो, पर्सामा पक्राउ पर्जी उपशीर्षकमा सोही प्रसंगको खबर छ। सहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत अपचलनमा रासोपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान सकेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी ज्ञान कुमार महतोले लामिछानेसँग जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइटेल समक्ष मंगलबारदेखि बयान लिनुभएको थियो। बयान बुधबार राति 9 बजे सकिएको छ। दुई दिनमा लामिछानेलाई 74 प्रश्न गरिएको सरकारी वकिल लुइटेलले जानकारी दिनुभयो। बयान सकिएपछि पनि केही प्रक्रिया बाँकी नै रहेको चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो। वीरगंजको सानो पाइला सहकारीको बचत अपचलनमा पनि उनीमाथि अनुसन्धान गर्न पर्सा प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। आजको अन्नपूर्ण पोष दैनिकबाट लोप हुने अवस्थामा प्युठानी बाघमुखे चुलेसी शीर्षकको खबर लिँदैछौ। सो पुस्तान्तरण नहुँदा जिल्लाको चिनारीका रूपमा रहेको प्युठानी बाघमुखे चुलेसी लोप हुने अवस्थामा पुगेको छ। पछिल्लो पीढ़ीमा चुलेसी बनाउने सिप सिक्ने चाँसो नहुँदा लोपोन्मुख अवस्थामा पुगेको हो। मल्लरानी गाउँपालिका 4 बुढाचौरका 60 वर्षीय जोगबहादुर कसेराले चुलेसी बनाएरै जीविका चलाउँदै आउनु भएको छ। मेहनत धेरै लाग्छ, कसेराले भन्नुभयो। बजारमा माग अनुसार चुलेसी पुर्याउन सकेको छैन। सिप सिक्ने नयाँ पुस्ता नहुँदा कालीगढ़को अभावले उत्पादनमा कमी आएको उहाँले बताउनुभयो। उहाँका अनुसार एक लटमा 5 चुलेसी निर्माण गर्न सकिन्छ। पुर्ख्यौली रूपमा आरन व्यवसाय गर्दै आउनुभएका उहाँले पहिले खुकुरी र छुराहरू बनाउने काम गर्नुहुन्थ्यो। चुलेसीमा राम्रो आमदानी हुने भएपछि उहाँले यो बनाउन थाल्नु भएको हो। लोप हुने अवस्थामा प्युठानी बाघमुखे चुलेसी शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। खुर्सानी बेचेरै छोरालाई इन्जिनियर पढ़ाउँदै शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौ। कैलालीको घोडाघोडी नगरपालिका 4 गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा 3 दिन हाट बजारमा आफ्नो उत्पादन बेचेर राम्रो आमदानी गर्दै आउनु भएको छ। 5 वर्ष पहिलासम्म सामान्य निर्वाहमुखी खेतीपाती गर्दै आउनुभएका चौधरीले व्यावसायिक तरकारी खेती गर्न थालेपछि थोरै जमीनबाट धेरै आमदानी लिन थाल्नु भएको हो। उहाँले अहिले 5 कठ्ठामा लगाएको हरियो खुर्सानीको आमदानी लिइरहनु भएको छ। हरियो खुर्सानीबाट मात्र उहाँले वार्षिक 6 लाख रूपियाँ आमदानी गरिरहनु भएको छ। उहाँले भन्नुभयो 100 देखि 200 सम्म प्रति किलोका दरले हाट बजारमा नै मेरो खुर्सानी खपत हुन्छ। पहिला पहिला व्यापारीलाई दिँदा खासै फाइदा हुन्थेन, हाट बजार लाग्न थालेपछि आफैले बेच्ने गर्दा फाइदा राम्रै हुने गरेको छ। खुर्सानी बेचेर छोरालाई इन्जिनियर पढ़ाउँदै शीर्षकको यो खबर गोर्खा पत्रमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टबाट सरकारी प्लेटका गाड़ीमै गाँजा ओजार ओसार पसार शीर्षकको खबर प्रकाशित छ। धरानमा प्रहरीले गोली हानेर दुई गाड़ी गाँजा बरामद गरेको छ। मंगलबार राति सरकारी नम्बर प्लेटका दुई स्कार्पियो गाड़ीमा गाँजा बोकेर धनकुट्टाबाट धरान आउँदै गरेको गाड़ीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमिन सिन्हाले बताउनुभयो। विशेष सूचनाको आधारमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको BA1J5127 नम्बरको सरकारी नम्बर प्लेट लगाएको कालो रंगको टाटा कम्पनीको गाड़ी र अर्को BA1J4605 नम्बरको सरकारी प्लेट लगाएको सेतो रंगको स्कार्पियो गाड़ी नियन्त्रणमा लिएको डीएसपी तिमिल सिन्हाले बताउनुभयो। सरकारी प्लेटका गाड़ीमै गाँजा ओसार पसार शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको राजधानी दैनिकमा के छ नेपाल चीन फ्रेमवर्क अफ बेल्ट एण्ड रोड को अपरेशनमा शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। 48 अर्ब 58 करोड़को आईपीओ पाइपलाइनमा शीर्षकको खबर राजधानी दैनिकबाट लिँदैछौ। नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिसँगै 76 वटा कम्पनीका 33 करोड़ 34 लाख किट्टा आईपीओ निष्कासनको ढोका खुलेको छ। पाइपलाइनमा रहेका 76 कम्पनीले 48 अर्ब 58 करोड़ 40 लाख 16 हजार रूपियाँ जुटाउने योजनाका साथ आईपीओ निष्कासन अनुमति मागेका छन्। यो खबर राजधानी दैनिकबाट लिएका हौं। आजको कारोबार दैनिकले पनि नेपाल र चीनबीच बीआरआई सहकारी फ्रेमवर्कमा हस्ताक्षर शीर्षककै खबरलाई प्राथमिकताका साथ अग्रपृष्ठमा प्रकाशित गरेको छ। नयाँ पत्रिका दैनिकमा माथिल्लो तामाकोशीबाट 10 पुसभित्र आंशिक उत्पादन गर्ने तयारी शीर्षकको खबर प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको गोर्खापत्र दैनिकमा समृद्धिमा चिनिया साथ शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपालको पूर्वाधार विकाससँगै आर्थिक तथा सामाजिक विकासमा सबै सम्झौता महत्वपूर्ण छन्। नयाँ समझदारी तथा सम्झौतामा टोखा छहरी सुरुङमा व्यापार आदान प्रदान, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी छन्। त्यसैगरी नेपालबाट भैंसीको प्रशोधित मासु चीन निर्यात सम्बन्धी प्रोटोकल, विकास आयोजना सम्बन्धी महत्वपूर्ण समझदारी, चीनले प्रदान गर्ने नगद अनुदान सम्बन्धी समझदारी, नेपालमा चिनिया भाषा सम्बन्धी स्वयंसेवी शिक्षक पठाउने र नेपाल टेलिभिजन र चाइना मीडिया ग्रुपबीच संचार प्रविधि सम्बन्धी सम्झौता लगायत छन्। नेपाल र चीनबीच विगतमा पनि आर्थिक सामाजिक तथा पूर्वाधार विकासका सम्बन्धमा अनेक सहमति र सम्झौता भएका छन्। समृद्धिमा चिनिया साथ शीर्षकको यो सम्पादकीय गोर्खापत्रमा प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।